نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اسلام کی چار بنیادیں، اس میں سے ہم عبادات کے ٹاپک کو شروع کر چکے ہیں. ابھی تک ہم نے عبادت کے بارے میں جو چیز پڑھی ہے اس کا تھوڑا سا خلاصہ کر کے بات کروں گی کہ پہلی چیز ہے کہ عبادت جو ہے یہ اسلام کے درخت میں تنے کی حیثیت رکھتی ہے. ابھی تک جو کچھ ہم نے عقائد اور ایمانیات کے بارے میں پڑھا یہ جڑیں ہیں. اللہ کی محبت کا بیج دل میں پڑتا ہے، اس سے ایمان پختہ ہوتا ہے، پھر دل میں شکر، توکل، صبر، اللہ تعالیٰ پہ ٹرسٹ کرنا، یہ سب پیدا ہوتا ہے. شروع میں انسان کا دل پکڑا جاتا ہے، جڑیں اندر بنتی ہیں. بظاہر اسلام کا کوئی رنگ نہ بھی دکھ رہا ہو، لوگوں کو نہیں پتہ چلتا کہ اندر کیا جنگ لگی ہوئی ہے، لیکن جب اندر اللہ تعالیٰ کی بڑائی کا احساس پختہ ہو جاتا ہے نا، اس کے بعد پھر اس کا اظہار عبادات کی صورت میں ہوتا ہے. جیسے ایک بیج باہر آنے سے پہلے زمین کے اندر جاتا ہے تاکہ پھر اس کو باہر کی مخالفتیں اور آزمائشیں گرا نہ دیں. اسی طرح جب آپ کا عقیدہ اور تعلق باللہ پختہ ہوتا ہے نا، آپ کو اللہ کے رب ہونے کا یقین ہوتا ہے، محمد رسول اللہ صلی اللہ علیہ وسلم کے رسول ہونے کا یقین آتا ہے، ان کی حیثیت کو آپ دل سے مانتے ہیں، پھر آپ کو اپنے مرنے کے بعد حساب کتاب کا فکر لگتا ہے، تو پھر آپ چاہتے ہیں کہ کچھ ظاہر کروں. اس کا اظہار کیسے ہوتا ہے؟ عبادات کی صورت میں ہوتا ہے. درخت کا چھوٹا سا ایک تنا جو پہلے کومپل کی صورت میں ہوتا ہے، پتلی سی ڈنٹھل ہے، وقت کے ساتھ ساتھ موٹا ہوتا جاتا ہے. اسی طرح جب دل میں اللہ کی محبت آتی ہے تو پھر عبادات کا رنگ جھلکتا ہے، پھر انسان دن بدن بہتر ہوتا ہے. اور عبادت کے اندر پھر یہ نہیں کہ ظاہری ریچول کا نام عبادت ہے، لفظ عبادت کے اندر اطاعت بھی ہے، غلامی کا احساس بھی ہے، اور اللہ نے جو ریچولز دیے ان کا کام ہے. لکھ لیں، عبادت کے تین مختلف درجے ہیں. نمبر ایک، جو ریچول یا جو فریضہ اللہ نے فرض کر دیا اس کو لازم کرنا ہے. پانچ وقت کی نماز ہے تو پانچ ہی پڑھنی ہے، چار پڑھیں گے تو آپ کو پہ نہیں ملے گی. روزے سال کے 29 یا 30 ہیں، وہ پورے تبھی رکھیں گے جب ہیں تبھی بات بنے گی. حج ایک دفعہ اگر فرض کر دیا گیا تو وہ کرنا ہی پڑے گا، سال میں 2.5% 2.5% زکوٰۃ دینی ہی پڑے گی. یعنی عبادات کی فرسٹ ڈائمینشن، پہلا رخ عبادت کا کیا ہے کہ جو فرائض اللہ نے دیے ہیں منوان، یعنی ایز اٹ از، جیسے بھی اللہ نے کہا، بغیر کسی حیل و حجت کے مان لیجئے. یہ نہ پوچھے نمازوں سے کیا ہوتا ہے، اور میری نماز تو میرا کام ہے، اور میرا رزق حلال کمانا میری نماز ہے، نہیں. دوسری عبادت کی جو روح ہوتی ہے وہ کیا ہوتی ہے کہ بندہ پھر اللہ کے سامنے خود کو غلام سمجھے، ماسی سمجھے خود کو، میٹ سمجھے، اپنے آپ کو دبا ہوا سمجھے، ایاک نعبد، کہ یہ سب کچھ کر کے اللہ میری اوقات کوئی نہیں ہے تیرے سامنے، اگر تو نے مجھے کچھ دیا ہے تو یہ صرف اور صرف تیری شان ہے. ٹھیک ہے، دل کے اندر خوشی ہو، دل میں اللہ کی بڑائی کا احساس ہو، اپنے چھوٹے ہونے کا اور رب کے بڑے ہونے کا احساس ہو. تیسری چیز پھر عبادات کے اندر اطاعت ہے، کہ جو نماز پڑھی اللہ کے حکم پہ، جس کے پڑھنے کے بعد خود کو چھوٹا سمجھا، اب اس نماز سے جو سبق ملا اس کو عمل میں لائے. اطیع اللہ و اطیع الرسول، اللہ کہہ دے یہ کر لو تو کرنا ہے، روک دے تو رک جاؤ. تو اطاعت کے بعد عبادت پوری ہوتی ہے. تو لکھ لے، آج سے آپ اپنے لیے ایک معیار رکھے، میں کس درجے کی عبادت گزار ہوں؟ کیا صرف نمازی ہوں، یا اس سے بڑھ کر خود کو اللہ کے آگے کمزور، ٹوٹا ہوا، حقیر سمجھتی ہوں؟ اور کیا اس کے بعد پھر اس کے کہے ہوئے پہ عمل بھی لاتی ہوں؟ جس نے عبادت کی یہ تین چیزیں اپنے اندر پیدا کر لی، اس کو جنت میں جانے سے انشاءاللہ کوئی نہیں روکے گا اللہ کے حکم سے، جبکہ اس کا عقیدہ بھی ٹھیک ہو. کچھ بھی نہ کوئی اور کرے، یہ بھی لکھ لیں، کوئی نفل نہ پڑے، کوئی کسی اور معاملے میں اس کو نہ ڈالے. ایک بندہ دنیا میں آیا اور اللہ کا بندہ بن کے چلا گیا، نہ بیوی بنی کہ بیوی کے حق ادا کرے، نہ ماں بنی کہ ماں کے حق ادا کرے، کسی انسان سے اس کا کوئی واسطہ نہیں پڑا، کسی جنگل میں پیدا ہوا اور جنگل سے چلا گیا، انشاءاللہ جنت میں جائے گا، یہ اللہ کا حق ہے بندے پہ. پھر اس کے بعد ہم نے دیکھی دوسری چیز کہ عبادت کی اہمیت کیا، کہ عبادت مقصد تخلیق ہے. پرپز آف لائف کیا ہے انسان کا؟ کیا فحسب تمنما خلقناکم عبثا وانکم الینا لا ترجعون، سورت مومنون کی آخری آیتوں میں آتا ہے. اسی طرح سورہ زاریات کی ہم نے آیت دیکھی تھی کہ وما خلقت الجن والانس الا لیعبدون، کہ انسانوں اور جنوں کی تخلیق کا مقصد عبادت ہے. اگلی چیز جو ہم ابھی تک پڑھ چکے ہیں عبادت کے ضمن میں وہ کیا ہے، کہ اللہ نے ہمیں دنیا میں عبادت کے لیے بھیجا ہے، رزق کمانے کے لیے نہیں. رزق تو اللہ کھلاتا ہے، ہم اللہ کے بندے بن کر دنیا میں اس کے نمائندے بنیں، اس کے حکموں پہ چھئیں، جیسا وہ چاہے ویسا رہیں اور اس کے بندوں کو اس کی طرف بلائیں. یہ ہمارا کام ہے، باقی روزی روٹی اللہ نے دی ہوئی ہے وہ دے گا. پھر ہم نے دیکھا کہ آج ترتیب الٹ گئی، لوگ رزق کمانے کا نام لے کر بندگی کی حدوں سے باہر نکل جاتے ہیں. جو کام اللہ نے اپنے ذمہ لیا تھا اس کو خود کرنے لگ گئے، اور جو ہمیں دیا تھا وہ ہم اللہ کو کہتے ہیں تم کر لو. اور صحابہ کرام کی مثالوں میں حضرت عمر فاروق کی مثال بھی ہم نے دیکھی تھی، اور کس طریقے سے اس دور میں جب پورا موقع تھا کہ مسلمانوں کو بڑی بڑی زمینیں مل جاتی کفار سے حاصل شدہ، لیکن آپ نے کہا کہ ہم دنیا میں زمینیں بنانے نہیں آئے، ہم لوگوں کو اسلام کی طرف بلانے کے لیے آئے ہیں. تو آپ نے فتح یاب ہونے کے باوجود ان کی زمینیں انہی کے سپرد کر دی. اس سے زیادہ بے نیازی اور کیا ہوگی. آج ہم سب سے پہلے اپنی چودراہٹیں بناتے ہیں، ہم کہتے ہیں دین کے نام پہ لوگوں سے قبضہ کر لو، لے لو جی ہمیں یہ چاہیے وہ چاہیے، اور پھر کام کریں نہ کریں یہ ہماری مرضی ہے. ٹھیک ہے، پھر اس کے بعد ہم نے دیکھا تھا کہ اگر زندگی کا مقصد رزق حصول کر لیا جائے اور اللہ کی اطاعت کے تقاضے یا اللہ کی بندگی کے تقاضے پورے نہ کیے جائے تو یہ کفر ہے. اور آج آپ دیکھیے، اگر کبھی کسی وقت آج اپنی زندگی کا خلاصہ یہ کر لیجئے، جب اللہ کی کال آ جائے اس وقت میں کسی کام میں لگی رہی تو میں اسلام سے نکل جاؤں گی، چاہے نماز کا انکار ہے یا کسی اور چیز کا. پھر اس کے بعد ہم نے عبادت کے معنی دیکھے تھے، کمال الحب اور کمال الذل، انتہا درجے کی محبت اور انتہا درجے کی عاجزی. دنیا میں بھی کسی انسان سے آپ کو پیار ہوتا ہے تو آپ کی یہی کیفیت ہوتی ہے، ڈر یہ ہوتا ہے کہ وہ آپ سے روٹ نہ جائے. اکیلے میں اس سے محبت ہوتی ہے، سامنے آتے ہیں تو خوف آتا ہے، فیس نہیں کر سکتے، بات نہیں کر سکتے، زبان نہیں کھلتی. دل میں اس کی محبت ہوتی ہے لیکن آپ اس کی ناراضگی سے ڈرتے ہیں. یہ جو ہم کہتے ہیں نا اللہ سے ڈر بڑا لگتا ہے، یہ کیا ہے؟ یہ آگے ہم پڑھ رہے ہیں. اب ڈر جو ہوتا ہے نا وہ اللہ کی ناراضگی کا ڈر ہے. یعنی ہم نے دیکھا کہ جب انسان کے اندر اللہ کی محبت آتی ہے، اور ابراہیم علیہ السلام کی مثال دیکھی، تو پھر اس کے بعد اگلا درجہ تقویٰ کا درجہ آتا ہے. تقویٰ کیا ہوتا ہے؟ کہ گناہوں کا ڈر، اللہ کی نافرمانی والے کاموں کا ڈر، جہنم کا ڈر، اللہ تعالیٰ کل بات نہیں کرے گا، اس کا ڈر. اس دنیا میں رہتے ہوئے جو زندگی کے اندر گناہوں کی باڑیں لگی ہوئی ہیں لوگوں کی طرف سے، کہیں میں ادھر نہ پہنچ جاؤں، اس طرح کے تقوے سے. یعنی سب سے پہلے آپ دیکھیے کہ آپ مسلم ہوتے ہیں، اسلام آتا ہے، جو اللہ کہتا ہے کرتے تھے، بڑی سی بات ہے بھائی. آپ کو اللہ نے بڑے کام کہی کوئی نہیں تو آپ کو فکر ہی نہ ہونی چاہیے. اللہ نے آپ کو بڑے بڑے کام دے دیے تو کر لیجئے، نہیں دیے تو کہہ دیں اللہ جی آپ نے کہا ہی کوئی نہیں. یہ مسلم ہونا ہے. دوسرا درجہ کیا؟ تقویٰ. پھر خوف آتا ہے، پھر آپ بچتے جیسے گاڑی میں ایک طرف گیئر ہوتا ہے، انجن ہوتا ہے، ایکسیلیٹر ہوتا ہے، ایک ساتھ بریک بھی ہوتی ہے. تو تقویٰ کیا ہے؟ بریک ہے، گناہوں سے بریک لگانے کا نام تقویٰ. اور یاد رکھیے، جتنا اللہ سے پیار بڑھتا جائے گا اتنا اللہ تعالیٰ کی ناراضگی کا خوف بھی بڑھتا جائے گا. تو لہٰذا نفس امارہ پہ ایک چیک لگانے کا نام تقویٰ ہے. آج ہم پڑھیں گے احسان کو. یہ ہے اصل میں پیک، میں کہہ سکتی ہوں کہ دین کا انتہائی بلند نقطہ، اس کو احسان کہتے ہیں. پہلے اس کو پڑھ لیتے ہیں، بعد میں اس پہ بات کریں گے. عبادت کا ایک درجہ احسان ہے. یہ وہی احسان ہے جس کے لیے قرآن مجید میں ولایت کا لفظ بھی استعمال ہوا ہے. کہاں استعمال ہوا ہے؟ سورۃ یونس آیت 62، الا ان اولیاء اللہ لا خوف علیہم ولا ہم یحزنون. آگاہ ہو جاؤ کہ اللہ کے دوستوں پر کوئی خوف نہیں اور نہ ہی وہ غمگین ہوں گے. یعنی اللہ کا ولی کون ہوتا ہے؟ جن پر اللہ تعالیٰ اس طرح سے سکون مسلط کر دیتے ہیں کہ نہ غم اور نہ خوف ان کی زندگی میں ہوگا. اعلیٰ درجہ، ولایت کا درجہ سب سے اوپر کا درجہ ہوتا ہے. احسان کی تعریف نبی صلی اللہ علیہ وسلم نے یوں بیان فرمائی، ان تعبد اللہ کانک تراہ. اگر آپ چاہیں تو اعراب لگا لیا کریں تاکہ جب آپ خود پڑھیں تو آپ اس کو غلط نہ پڑھیں. أن تعبد الله كأنك تراه فإن لم تكن تراه فإنه يراك. تم اللہ کی یوں عبادت کرنے لگ جاؤ گویا کہ تم اللہ کو خود دیکھ رہے ہو، اور اگر یہ نہ ہو سکے تو پھر یہ بات تو کم از کم ذہن میں ضرور رہنی چاہیے کہ اللہ مجھے دیکھ رہا ہے. سچ بتائیے کہ اس کیفیت کے ساتھ کب نماز پڑھی؟ دیکھیے، نماز پڑھے نا یا کوئی بھی نیکی کرتے ہیں، تصور میں لائیں کہ اللہ تعالیٰ آپ کو دیکھ رہا، اللہ تعالیٰ کی نظریں آپ پہ لگی ہوئی ہیں، اپنی کھلی آنکھوں سے دیکھ کر. حالانکہ اللہ کو کوئی دیکھ نہیں سکتا، سورۃ الاعراف میں بھی اللہ تعالیٰ نے کہا نا کہ وہ سب کو دیکھتا ہے، اس کو کوئی نہیں دیکھ سکتا، آنکھیں اس کو دیکھ نہیں پاتی، طاقت نہیں ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے کسی نے پوچھا کہ کیا نبی صلی اللہ علیہ وسلم نے اپنے رب کو دیکھا تھا کھلی آنکھوں سے؟ تو آپ نے فرمایا کہ کھلی آنکھوں سے نہیں دیکھا، وہ تو ایک نور ہے. حضرت عائشہ نے خود پوچھا آپ سے کہ اللہ کے نبی آپ نے اللہ کو دیکھا؟ تو آپ نے فرمایا عائشہ وہ تو نور ہے، میں نور کو کیسے دیکھ سکتا ہوں؟ سورج کی طرف آپ آنکھیں ڈال کے نہیں دیکھ سکتے، تو اللہ تو سورج کو پیدا کرنے والا ہے. اللہ نور السماوات والارض. ہاں، قیامت کے دن دیکھیں گے، خواب میں اللہ جس کو دکھانا چاہے، اور نبی صلی اللہ علیہ وسلم نے خواب میں آپ کی زیارت کی تھی، تو لہٰذا دیکھ تو نہیں سکتے، لیکن تصور میں دیکھنا چاہیں. آپ دیکھیے کہ آپ کسی سے فون پہ بات کرتے ہیں نا، تو آپ امیجن کر رہے ہوتے ہیں وہ کہاں ہوں گے، اس وقت کس پوزیشن میں ہوں گے. کسی کو آپ نے کبھی دیکھا ہی نہ ہو، پھر آپ اس کے بارے میں کوئی تصور نہیں لاتے، پھر تصور کیسے بنتا ہے؟ اس کی آواز سے، اس کے بات کرنے کے سٹائل سے، ایک خاص ایک ہیولا سا بن جاتا ہے انسان کے ذہن میں. اور آپ دیکھیں کہ جتنا آپ کمیونیکیشن بڑھتا جا رہا ہے، لوگوں کو تصویریں بھی ایک دوسرے کی ملتی ہیں، ویڈیوز بھی ملتی ہیں، دور بیٹھو کو لوگ دیکھتے رہتے ہیں. اور آج بھی جو لوگ اپنی تصویریں یا ویڈیوز شیئر نہیں کرتے، تو دور سے اگر کوئی ان کی بات بھی سنے تو وہ ان کو نہیں جانتا، لیکن جب آپ دوسروں کو ملتے ہیں تو بہت فرق دکھتا ہے. میں خود جب آن لائن ساتھیوں کے تھرو فون پہ کبھی بات ہو، پھر ٹرپس میں جب ہم جا کے ملتے ہیں، ہمارے اپنے ساتھی ماشاءاللہ دن رات ان کے ساتھ کام ہوتا ہے، باتیں ہوتی ہیں، لیکن جب ہم ان کو جا کے دیکھتے ہیں تو بہت فرق ہوتا ہے بعض دفعہ. لیکن فائدہ کیا ہوتا ہے کہ ایک دفعہ مل آئے، اس کے بعد پھر جب کبھی بات کریں یا ان کا سوچیں تو ہمارا ذہن ویسے ہی چلتا ہے. اسی طرح ساتھی بھی جو اسٹوڈنٹس ہوتے ہیں، وہ جب ملتے ہیں وہ کہتے ہیں اب اس کے بعد ہم سنیں گے تو ہمارے ذہن میں ایک تصور آئے گا. تو یہ انسانی کمزوری ہے، اللہ تعالیٰ کا تو کوئی دیکھ نہیں سکتا. اب یہ کیا کیفیت ہے، اس کو ذرا آپ نوٹ کریں کہ کیوں دیکھنے کی کوشش کرو. یعنی اللہ نے دکھانا ہوتا اپنا آپ تو دکھا دیتا، یہ بھی ایک کوشچن ہے. سوال ہے کہ اللہ تعالیٰ نے اپنا آپ کیوں نہیں دکھایا؟ شیشے کا آسمان ہوتا اوپر دیکھتے، اللہ تعالیٰ کو دیکھ لیتے. اگر انسان اللہ کو دیکھ لیتے، کسی کی مجال نہیں ہے کہ کوئی گناہ کرتا. پولیس مین کو دیکھ کر سیٹ بیلٹ پہ ہاتھ چلا جاتا ہے، سپیڈ کم ہو جاتی ہے. اللہ تعالیٰ کی ذات اگر دنیا میں ایک جھلک بھی اپنی دے دیتی نا، تو اللہ ہی دنیا میں گناہ، فسق، نافرمانی، چوری، قتل، زنا، بے حیائی، بدکاری، اس کا نام تک نہ ہوتا. میں سوچتی ہوں اللہ کا وجود کتنا پیارا ہے، اس کی ایک جھلک دنیا سے گناہ ختم کرا سکتی ہے. ہم گلے پھاڑ پھاڑ کر بھی وہ چیزیں نہیں کروا پاتے، یہ اللہ کا کمال ہے. لیکن اللہ نے ایسا نہیں کیا کیونکہ دیکھ جو لیا. دوسری بات ہے کہ اصل امتحان ہی کیا ہے، مَن یخاف بالغیب، کون ڈرتا ہے اس سے بن دیکھے، سورۃ مائدہ کی آیت ہے. اصل امتحان بھی بن دیکھے، دیکھ لیا تو پھر ڈرے تو کیا ڈرے. اور تیسری بات ہے پھر یہ جو بات ہے کہ پھر کیوں کہو کہ تم یوں عبادت کرو جیسے تم اللہ کو دیکھ رہے ہو، اس میں اشارہ ہے کہ فوکسڈ ہو کے عبادت کرو. نماز کے دوران اوروں کا سوچو نہیں، توجہ کہیں اور نہ ہو، قرآن سامنے کھلے ہیں، سوچیں کہیں اور ہیں، غم کوئی اور ہے، فکریں کوئی اور ہیں، ایسا نہ کرو. یعنی تم دیکھ نہیں سک رہے، لیکن تم اس کے بارے میں اتنا انوالو ہو جاؤ کہ تمہیں واقعی احساس ہو کہ تم اس کو دیکھ رہے ہو. اچھا، اب یہ کیفیت کب ہوگی؟ دیکھیے، آپ اپنے ذہن کو ایک آئینے سے تعبیر دیں. شیشہ جو ہوتا ہے نا، خالی ہو، صاف ہو، دھبے نہ ہو، اور اس کے آگے پہلے سے کچھ نہ رکھا ہو، تو پھر آپ اس کے سامنے جو چیز رکھیں گے نظر آئے گی نا. آپ کے شیشہ ہے لیکن عکس نہیں بن رہا، وجہ کیا؟ یا تو شیشہ دھندلا ہے، یا وہ جو شیشے کے پیچھے ایک لگا ہوتا ہے جس کی وجہ سے گلاس اور مرر کا فرق ہے وہ نہیں ہوگا، یا پھر شیشے کے اور آپ کے بیچ میں ایک پردہ کوئی لگا دے تو بھی نہیں ہوگا، ایسے ہی ہے نا. یا پہلے سے اس شیشے کے آگے اتنی بڑی چیز ہے کہ جس نے اس شیشے کو چھپایا، تب آپ اس کے آگے آئیں گے بھی تو نہیں دیکھ سکتے. آپ اپنے دل کے شیشے کو امیجینیشن میں لائیے، कि आप अल्लाह को देखना चाह रहे हैं तो दिख क्यों नहीं रहा अल्लाह, ये क्यों नहीं तसव्वुर होता हमसे? ख्वाहिशों के पर्दे, दुनिया इतनी बड़ी ऑब्स्टिकल बन के बैठी हुई है बीच में। शीशे से जरा दूर हो ना, फिर भी उसमें अक्स नहीं बनता, हम अल्लाह से दूर हैं। इस पे मुझे वो एक दर्स याद आ रहा है बहुत पहले का, आज से शायद 8-9 साल पहले का एक दर्स था, दिल के आईने पे अमल, यानी वो इल्म और अमल था बेसिकली कुछ, उसका नाम भी दिल बदले के नाम पे थी सीरीज, उसमें एक लेक्चर था, बहुत दफा दिया और वो बहुत लोगों को फायदा भी उससे हुआ। क्या आज हम इल्म लेते हैं लेकिन अमल क्यों नहीं आता? उसकी वजह यह है कि हमारे दिल के आईने धुंधले हैं। तो जितना इंसान दुनिया से दूर होगा, साफ दिल का होगा, तासुबात से पाक होगा, अल्लाह के कुर्ब में होगा, उतना अल्लाह को देखना आसान होगा। क्यों हजरत मूसा अलैहिस्सलाम ने कहा था कि मैं तुझे देखना चाहता हूँ, ए अल्लाह दिखा तू मुझे, मैं तुझे देखना चाहता हूँ, अंजुरु इलैक, तो अल्लाह ने क्या कहा था? लन तरानी। अल्लामा इकबाल का एक शेर भी है कि सदाए लन तरानी सुन के मैं चुप हूँ। कहते हैं कि ए अल्लाह तूने तो मूसा को कह दिया था कि तू मुझे नहीं देख सकता, मुझे तू कैसे अपना आप दिखाएगा मुझ फुरकत के मारे को, यानी कहाँ मेरी ये जुर्रत है कि मैं तुझसे तकाजा करूं कि तू मुझे दिखा अपना आप, तूने तो मूसा को नहीं दिखाया था, दिल तो मेरा भी चाहता है तुझे देखो। तो याद रखिए, जब आप अल्लाह को देखना चाहते हैं ना, तो मतलब ये कि आप अल्लाह की केयर करते हैं। दुनिया में भी ऐसे ही होता है, आपका एटीट्यूड लोगों से कब बिगड़ता है? जब आप उनकी परवाह नहीं होती। आप देखिए कि बाज़ वह लोग दुनिया दिखावे के लिए कई काम कर लेते हैं, क्यों? लोगों की परवाह, लोग क्या कहेंगे, हाय शादी में नहीं आए, हाय दुख में नहीं आए, हाय मौत पे नहीं आए, हाय लिया नहीं, हाय दिया नहीं, तो वो दिखावे के लिए आते हैं। जिसकी आपको परवाह नहीं होती ना, आप कहते हैं भाड़ में जाए, अच्छा कह ले बुरा कह ले, अच्छा सोचे बुरा सोचे। बच्चे दो तरह के हैं ना, आप एक बच्चा उसको कहती हैं कि अच्छा तुमने ये काम किया तो मैं तुमसे बोलूंगी नहीं, मैं तुम्हें अपनी शक्ल नहीं दिखाऊंगी, एक क्या कहेगा, अल्हम्दुलिल्लाह, बोलेंगी नहीं तो तंग तो नहीं करेंगी हमें, डांटेंगी तो नहीं ना, गुस्सा तो नहीं खाएंगी। लेकिन एक दूसरा है मासूम, उसका दिल बीत जाता है, नहीं मामा, नहीं मामा, नहीं मामा। इंसानों के अल्लाह के साथ भी ये दो रवैये हैं, कुछ को बहुत केयर है इस बात की कि हम अल्लाह की बात माने ना माने लेकिन अल्लाह हमसे प्यार जरूर करें। ऐसे लोग भी मुसलसल कोशिश करते हैं, मुजाहदे करते हैं, एक वक्त आता है अल्लाह मान जाता है। देखिए अल्लाह मानता भी बड़ी जल्दी है और अल्लाह रूठता भी बड़ी जल्दी है, उसकी हर सिफत दर्जाए कमाल पे है, इसलिए उसके मामले में एक्स्ट्रा केयरफुल होने की जरूरत है। आज खुश है कल नाराज हो जाएगा, ये नहीं कि बेबात बात बेबात। एक माँ ने मेरे से बात शेयर की, छोटा बच्चा है उसका 5-6 साल का, तो माओ की अक्सर आदत क्या होती है, ये ना करो अल्लाह नाराज हो जाएंगे, ये ना करो अल्लाह रूठ जाएंगे। तो एक दिन वो बच्चा कहता है ये अल्लाह ताला हर वक्त रूठे क्यों रहते हैं? तो मुझे उसकी जुमले से बहुत खौफ आया, मैंने कहा देखें कि इसके जहन में एक रूठे हुए रब का ही ना तसव्वुर आ जाए। तो मैंने कहा आप इसको अब ये कहा करें कि बेटा आप ये काम करें तो अल्लाह खुश होंगे, ये काम करें तो अल्लाह ताला प्यार करेंगे, अब ये काम करेंगे तो अल्लाह ताला मुस्कुराएंगे। तो बच्चों को नेगेटिविटी से नहीं सिखाएं, पॉजिटिविटी से सिखाएं, लेकिन आप उनको अल्लाह का एहसास दिलाएं, बेटा इस वक्त अल्लाह ताला क्या सोचेंगे, बेटा इस वक्त आप अल्लाह को कैसे लग रहे हो, बेटा आपने इतना अच्छा काम किया है, मुझे आप पे प्यार आ रहा है, अल्लाह ताला को आप पे कितना प्यार आएगा। देखिए अक्लमंद माएं तो बच्चे को शऊर से पहले ही अल्लाह से जोड़ देती हैं। देखिए उसको आप ये जवाब दें कि एक तो वो टीचर है ना जिससे आप हंसते खुश होते हैं, आप उन्हें कि कोई ऐसा टीचर या प्रिंसिपल या जिनका आपके ऊपर रोब भी हो, आप उनके सामने अगर वो आपके राउंड पे आए या आपकी कभी ऐसे टीचर से मुलाकात हो जिसकी बहुत ज़्यादा यानी रोब भी है और आप पे, तो आप उसके सामने तो ऐसी हरकतें नहीं करेंगे ना। और मैं आपको बात बताऊं, ये जो बात आपने की है ना, ये मुकाम आता है लेकिन इसके लिए वक्त लगता है। हजरत मूसा अल्लाह ताला से लाड करते थे लेकिन इससे पहले लाड देखने पड़ते हैं। आप किसी को अपने लाड दिखाते हैं ना, उससे पहले आपको उसके लाड देखने पड़ते हैं। इंसानी दिलों को मुसख़र करने का भी नुस्खा है, जिसको आप चाहते हैं ना कि वो आपसे प्यार करे, आप भी पहले उससे करें। आप चाहते कोई आपकी इज्जत करे, आप भी उसकी करें। आप चाहते वो आपका ख्याल रखे, आप भी उसका रखें। अल्लाह से मोहब्बत में वाकई ऐसा मुकाम आता है बंदे पे कि बेतकल्फी होने लगती है, लेकिन वो वक्त आने से पहले बंदा अपने आप को एहसान के दर्जे पे देख चुका होता है। नमाज नहीं पढ़ते तो अब अल्लाह से लाड करेंगे, खाने पीने में केयर कोई नहीं है तो अल्लाह से लाड करेंगे। देखिए ना, आप ऐसे ही समझे ना कि जो स्टूडेंट पढ़ता है, काम वक्त पे करता है, हमेशा ए प्लस लेता है, उसको गुड मिलता है, तो उसको मान है ना कि मेरा टीचर मुझसे खुश है। तो कभी मैंने थोड़ी सी बात कर दी तो टीचर भी कहेगा कि बड़ा अच्छा स्टूडेंट है। और एक निकम्मा बेवकूफ, ना पढ़े ना लिखे ना कुछ, और टीचर से जरा सी बेतकल्फी करे, डांट पड़ेगी। इंसान की जुबान नहीं खुलती जब तक अमल ना हो। तो लिहाजा इंसान पूरी कोशिश करे कि वो अल्लाह को देख रहा है, लेकिन ना हो तो ये याद रखे कि अल्लाह मुझे देख रहा है। देखिए, ये तकवा का नुक्ता होता है कि अल्लाह मुझे देख रहा है, और एहसान क्या है कि मैं अल्लाह को देख रहा हूँ। ये दो सीढ़ियां हैं, आप कह लीजिए कि मुझे अल्लाह देख रहा है, तो वो तो अल्लाह तो सबको देख रहा है ना। मोमिन को एहसास होता है काम करने से पहले, गुनाह करने से पहले एहसास हो जाता है अल्लाह मुझे देख रहा है। फिर ये एहसास जितना पुख्ता होगा ना, तो कुछ तो उस काम को करने से पहले पीछे हो जाएंगे। तसव्वुर भी ला हौला वला कुव्वत इल्ला बिल्ला। ये आप मुझे किस बात की दावत दे रही हैं? बस ये एहसास पहले से हो गया। कुछ इससे कमजोर दर्जे के मुत्तकी होते हैं, उनको कब एहसास होता है? ऐन गुना की हालत में कर लेते हैं, करने लगते हैं लोगों के कहने पे, दिल पे, नफ्स पे, किसी भी मोटिव की वजह से वो गुना करते हैं। लेकिन जूं ही गुना शुरू करते हैं अल्लाह याद आने लगता है, तो गुना की लज्जत कम हुई। अब गुना कर रहे हैं और अल्लाह याद आता है, अगर ऐसे वक्त में कोई कह दे इत्ता किल्ला तो डर जाते हैं। जैसे किफल की बात, वाक्य आपने कई दफा सुना हुआ है। हजरत उमर को किसी वक्त किसी मौके पे गुस्से में थे तो अल्लाह के नबी ने कहा कि या उमर इत्ता किल्ला, तो उमर पे खशियत तारी हो गई, अपना गाल जमीन पे दे दिया, लरसने लगे कि आपने मुझे इतने बड़े का खौफ दिला दिया। ठीक है, तो गुना के दौरान बास को अल्लाह याद आता है। कुछ ऐसे बदबख्त है, तकवा इतना थोड़ा है कि गुना करने के बाद याद आता है अल्लाह। गिल्ट, लवामा, नफ्से लवामा, ये क्या किया है? कितनी देर ये मजा रहेगा? कितनी लज्जत थी? क्या था अगर थोड़ा सब्र कर लेती? अब क्या होता है, वो गुनाह कर चुके होते हैं, उस वक्त थोड़ा सा एंजॉय कर लिया क्योंकि उस वक्त ख्याल नहीं आया अल्लाह का, लेकिन गुनाह के बाद पछतावा। तो वो जो 5 मिनट की लज्जत ली थी ना, वो बाद में गिल्ट बन गया 2-3 घंटे का, जिसमें लान तान होगी अंदर से। आप देखिए ना, एक बच्चा फिल्म देखने जाता है और अगर उसको यकीन है इस बात का कि इधर मैंने सिनेमा हॉल में कदम रखना है, उधर अब्बा जी ने पहुंच जाना है, अगर अगर लोग अब्बा जी से डरते हैं, कभी तो डरते ही थे ना, या कोई बुजुर्ग हैं, तो वो सिनेमा हॉल में जाएगा। और दूसरी सूरत है कि वो कहता है सिनेमे से निकलूंगा फिल्म देख के तो बाहर अब्बा जी खड़े होंगे, तो वो 3 घंटे फिल्म देख सकेगा? खौफ क्या पड़े, अब्बा जी तो बाहर खड़े हैं। पहली सूरत में गुनाह करेगा नहीं, दूसरी में कर रहा है तो डर रहा है, तीसरी सूरत यह है कि फिल्म देख के जो ही घर जाऊंगा तो अब्बा जी जूता लेके खड़े होंगे कि आप किधर गए थे, ये घर आने का वक्त है शरीफों के। फर्क है ना? यही हालत इंसान के साथ तकवा की कमी बेशी की वजह से होती है। एक आखिरी दर्जे का मुत्तकी भी होता है जिसमें तकवा होता ही कोई नहीं, ना गुना से पहले डर लगा, ना गुना के दौरान लगा, ना गुना के बाद लगा, बल्कि वो कहता है मैंने तो गुना किया ही नहीं, ये मेरा हक है, फिर क्यों नहीं दिया अल्लाह ने मुझे वो, अल्लाह ने मेरे हालात ऐसे क्यों बनाए, मैं ये गुना क्यों करूं। बात समझ रहे हैं ना? जिंदगी के बहुत सारे मोड़ होते हैं जिंदगी में। फिर अल्लाह ने मुझे अकेले क्यों रखा, फिर मेरी शादी क्यों नहीं हुई, फिर मेरे पास पैसे क्यों नहीं, चोरी नहीं करूंगा तो और क्या करूंगा। यानी ये सारी बातें आपको यकीन दिला देंगी कि आप किस दर्जे के मुत्तकी हैं। तो गुनाह करना और अल्लाह से डरना इस बात की अलामत है कि एक दिन आप ये गुनाह छोड़ देंगे। और गुनाह करना और अल्लाह से ना डरना, ये उससे दूसरा दर्जा है कि थोड़ी देर बाद आप तौबा करेंगे, आएगा वक्त लेकिन अभी नहीं आपके नसीब में। तीसरी सूरत क्या होती है कि आप गुना भी करते हैं, डरते भी कोई नहीं, और उसकी दलीलें पेश करते हैं, ये तो सब करते हैं, यहां तो ये हो ही नहीं सकता। देखिए, मैं जब कुरान पढ़े हुए लोगों के मुंह से जब ये बातें सुनती हूं ना, ये तो उससे सब करते हैं, यहां तो ये हो ही नहीं सकता, तो मेरा दिल कांप के रह जाता है। सच बता रही हूँ मैं आपको, आप में से भी कभी मेरे से ये जुमला बोले तो 10 दफा सोच के बोला करें, क्योंकि आम लोगों को नहीं समझ आती। कुरान के बाद ये शऊर तो मिल जाता है ना कि सारी दुनिया एक कोने में, एक पलड़े में, और एक तरफ अल्लाह का हुक्म है, मुझे उसकी माननी है। सारे मक्का वाले मुशरिक थे, फिर अल्लाह के नबी उस झुक जाते उस तरफ। हजरत इब्राहिम की मिसाल आपने पढ़ ली है, अगर वक्त के रिवाज को देखते तो कभी भी इतने झगड़े ना मोल लेते मुआशरे से, सोसाइटी से। तो लिहाजा जब आप ये कैफियत रखते हैं ना कि अल्लाह मुझे देख रहा है, तो आप उसके बाद वाकई केयरफुल हो जाते हैं। जैसे आप देखिए कि कैमरे लगे होते हैं, आपने अक्सर शॉप्स के बाहर या बिल्डिंग्स में लिखा होता है ना कि यू आर बीइंग वॉच्ड बाय समवन, कैमरा लगा हुआ है, तस्वीरें बनी हुई हैं, केयरफुल हो जाता है ना इंसान। तो बस अल्लाह की नज़रों को अपने ऊपर महसूस करें। और छोटे छोटे बच्चों को ये सबक सिखाना चाहिए। मैंने पहले कहीं सुनाई थी ये बात कि एक बच्चा था तो बचपन से ही मामू की किफालत में चला गया। मामू बड़े नेक थे, तहज्जुद गुजार थे। बच्चे को महसूस हुआ कि ये रात को उठते हैं, और कहा कि मामू ये आप क्या कर रहे थे? कहा बेटा मैं तहज्जुद पढ़ रहा था। कहा अच्छा तहज्जुद पढ़ रहे थे, मैं भी तहज्जुद पढ़ूंगा। बच्चे हमेशा कॉपी करते हैं बड़ों का, अब जो करेंगे वो यही करेंगे। उसने कहा बेटा बच्चों की तहज्जुद ज़रा फ़र्क होती है, क्या है? जब बिस्तर पे लेटोगे ना तो सोने से पहले 10 दफ़ा कहना अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है, फिर सो जाना। फिर जब सुबह उठोगे ना तो उठ के बिस्तर से उठने से पहले यही जुमले फिर 10 दफ़ा खुद को कहो अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है। कहा ये बच्चों की तहज्जुद होती है। कहा ठीक है यही करते हैं। ये जुमले बोलते बोलते वो 8-10 साल का जो बच्चा था वो जवान हो गया, और बाद में इल्म की दुनिया में एक नाम कमाया और तकवा के आला दर्जों पे पहुंचे। तो किसी ने उनसे पूछा कि आपकी मोटिवेशन क्या थी, क्या चीज़ आपको इस दर्जे पे ले गई? तो कहा मामू का सिखाया हुआ वो एक जुमला कि अल्लाह मुझे देख रहा। कहते मैं इतने शऊर से ये जुमला बोलता था कि जब मैं दिन में इस तरह निकलता कहीं तो मुझे अपने ही बोले हुए लफ्ज़ याद आते कि अल्लाह मुझे देख रहा, अल्लाह मुझे देख रहा, तो मैं गलत काम नहीं करता था। तो आप भी अपने बच्चों के साथ ये एक्टिविटी करें। मैं कहती हूँ अगर माँ अल्लाह से जुड़ जाए, नस्लें जुड़ जाए, आज की बंजर माँ बंजर फसलें पैदा कर रही है। पैदा होते तो हर बच्चा नेक होता, ये बाद में हम उनको बिगाड़ देते हैं। तो लिहाजा अपने अंदर एहसान की कैफियत लानी है। दो बातें पड़ी हैं एहसान पे, और याद रखिए एहसान का लफ्ज़ हुसन से है, दी बेस्ट आहसाना याहसिनो। एक होता है गुड, एक होता है बेटर, एक होता है दी बेस्ट। एहसान क्या है? दी बेस्ट। एक उर्दू का एहसान होता है ना, किसी पे एहसान करना, वो और मानी है। वो भी असल में देखा जाए तो अंदर रूह एक ही है कि अगले ने आपके साथ अच्छा भी नहीं किया फिर भी आप अच्छा कर रहे हैं, लेकिन अल्लाह ताला के साथ एहसान बिल्कुल फर्क है।